नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHzसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कार्तिकमा केन्द्रीय समिति र चैत 25 गतेदेखि महाधिवेशन गर्ने नेकपाको निर्णय। अहिले ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने। अमेरिकी सहयोग एमसीसी परिमार्जन सहित अनुमोदन हुने।
एमसीसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गर्ने गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ।
नेपालमा एकै दिन अहिलेसम्मकै धेरै 1454 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना केही होइन भन्ने भ्रममा नपर्न सरकारको आग्रह।
कोरोना केही पनि होइन भन्ने खालका नकारात्मक टिप्पणी तथा अभिव्यक्तिहरू नदिन मन्त्रालय अनुरोध गर्दछ।
गुल्मीको धुरकोट गाउँपालिकाले किसानबाट कोदोदेखि मुलाको चानासम्म किन्ने, बारी बाँझो रहन नदिने र रोजगारी सृजना गर्ने गाउँपालिकाका अध्यक्षको भनाई।
सीमा क्षेत्रको तनावबारे भारत र चीनका ब्रिगेड स्तरीय सैनिक अधिकारी बीच वार्ता। दुवै देश वार्ताबाट समस्या हल गर्न सकारात्मक।
र इङ्ल्यान्डसँगको पहिलो एक दिवसीयमा अस्ट्रेलियाको मध्यम प्रदर्शन।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
मिना, तिमी आजभोलि एक्लै बसेको देख्छु, बोल्दा पनि बोल्दिनौ, काममा पनि आउँदिनौ, के भएको छ तिमीलाई भन त?
ठिक भन्यौ सागर, आजभोलि मलाई दिक्क लागिरहन्छ। जीवनमा केही गर्न नसकेको र भविष्यप्रति निराशाको अनुभव हुन्छ। के बाँचौ र खै भने जस्तो पनि लाग्छ।
आत्महत्या सम्बन्धी सोचहरू पनि आउँछन् हो?
हो, त्यस्तै सोच आउँछ।
ए, यसबारेमा त हामीले खुलेर कुरा गर्नुपर्छ। नजिकका आफन्त साथीभाइ जोसँग कुरा गरे पनि हुन्छ। उचित परामर्शका लागि टिचिङ अस्पतालको हटलाइन नम्बर 1660-01-2100 सम्पर्क गर्न सकिन्छ। ल नम्बर टिप त 1660-01-2100।
त्रिवी शिक्षण अस्पताल महाराजगंज र सीबीएम नेपालको सहकार्यमा आत्महत्या रोकथामका लागि जनहितमा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल कम्युनिष्ट पार्टी नेकपाको अधिवेशन महाधिवेशन आउँदो चैत 25-30 काठमाडौँमा हुने भएको छ। आज सम्पन्न स्थायी कमिटिको बैठकले एक हप्तापछिको पहिलो महाधिवेशन चैत 25-30 गर्ने निर्णय गरेको हो। आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटिको बैठकले पारित गरेको छ। बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिवर्तन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ।
आवश्यकता अनुसार संशोधन र परिमार्जन गर्ने गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ। तर के संशोधन र परिमार्जन गर्ने भन्ने बारेमा पार्टीले कमरेड झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर पार्टीले त्यस सम्बन्धमा छिट्टै निष्कर्ष निकाल्नेछ र त्यसै आधारमा यो प्रक्रिया अगाडि बढाइनेछ।
बैठकले कार्तिक 15-17 केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा केन्द्रित हुने र पार्टी सञ्चालन प्रचण्डले गर्ने विषय पनि बैठकबाट पारित भएको छ। अब सरकारले राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीमा अनिवार्य रूपमा छलफल गर्नुपर्नेछ।
कमरेड केपी शर्मा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र अध्यक्ष कमरेड प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी कामको नेतृत्व गर्नुहुने पनि कार्यविभाजन भएको छ। त्यसै गरी सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र आधारभूत महत्वका नीति र राष्ट्रिय महत्वका निर्णयहरू लिनुपर्दा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष पनि आजको बैठकले निकालेको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरूले नेकपाको एकता भान्न प्रयास गरे पनि असफल भएको बताउनु भएको थियो। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा वैचारिक रूपमा केही असहमति भएको मौका पारेर पार्टी फुटाउने षड्यन्त्र भएको र आफूहरूले त्यसलाई चिर्न सफल भएको बताउनु भएको थियो। नेकपाको असारमा शुरू भएको स्थायी कमिटिको बैठक आज समापन भएको छ। गएको असार 11 गते शुरू भएको नेकपाको बैठक विवादकै बीच पनि साउन 13 गतेसम्म बसेर स्थगित भएको थियो।
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या 51,919 पुगेको छ। गएको 24 घण्टामा 1,454 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 51,919 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकै दिन कोरोना भाइरसको संक्रमण पुष्टि हुने यो संख्या अहिलेसम्मकै धेरै हो। पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा मात्रै 696 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँका 620, भक्तपुरका 38 र ललितपुरका 38 जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या 10,708 पुगेको छ। यस्तै गएको 24 घण्टामा 972 जना कोरोना संक्रमित निको भएर घर फर्केसँगै डिस्चार्ज हुनेको संख्या 36,672 पुगेको छ। अब नेपालमा 14,925 जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये 170 जना आइसीयू र 25 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै कोरोना भाइरसबाट थप 5 जनाको ज्यान गएको छ। कोरोना संक्रमणबाट मोरङमा 40 वर्षीय महिलाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यस्तै महोत्तरीमा 65 वर्षीय, धनुषामा 45 वर्षीय, काठमाडौँमा 70 वर्षीय र नवलपरासीमा 55 वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 322 पुगेको छ। यसैबीच सरकारले कोरोना केही होइन भन्ने गलत सन्देश बाँडिरहेकाहरूबाट सचेत रहन आग्रह गरेको छ। अहिले कतिपयले कोरोना भ्रम रहेको र डर बढाइरहेको भन्दै चर्चा गरिरहेकाले त्यस्ता कुराको पछि लाग्दा महामारी नियन्त्रण बाहिर जान सक्ने भन्दै सबैलाई सचेत रहन अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भ्रमको पछि नलागि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो।
कोरोना केही पनि होइन भन्ने खालका भ्रमहरू सिर्जना गर्ने, गलत तर्कहरू जम्मा गर्ने र समाजलाई ठूलो जोखिमतिर उन्मुख गराउने खालका व्यक्तिहरूले यस रोगको रोकथाम नियन्त्रणमा ठूलो चुनौती खडा गर्दै आउनु भएको प्रति चनाखो भइदिनु हुन र आफ्नो टोल छिमेकलाई संक्रमण मुक्त बनाउने अभियानमा लाग्नु हुन विनम्र अनुरोध गर्दछौं। यस रोगको नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने जनस्वास्थ्यका मापदण्ड विरूद्धका नकारात्मक टिप्पणी तथा अभिव्यक्तिहरू कसैले पनि नदिन सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने वातावरण बनाउनु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गर्दछ।
यसैबीच बहुसांस्कृतिक मनोसामाजिक संस्थाका अध्यक्ष डाक्टर कमल गौतमले सामान्य ख्याल गरेमा पनि आत्महत्याको घटना रोकिन सकिने बताउनु भएको छ। आत्महत्याको प्रयास गर्ने व्यक्तिले केही दिन अघिदेखि नै लक्षण देखाउने भएकोले त्यस्ता लक्षण देखिएमा परिवारका सदस्य र व्यक्ति स्वयंले पनि ख्याल गर्नुपर्ने डाक्टर कमल गौतमले बताउनुभयो।
व्यक्ति आफैले पनि आत्महत्या तथा मानसिक स्वास्थ्य समस्याबाट बाहिर आउनका लागि नियमित रूपमा शारीरिक व्यायामहरू गर्ने, मनमा लागेका कुराहरूलाई आफ्ना साथीभाइहरूसँग साटासाट गर्ने, केही भएन भने आफ्नो डायरीमा पनि नियमित रूपमा आफ्ना मनका कुराहरूलाई व्यक्त गर्न सकिन्छ। आफ्नो जिन्दगी चाहिँ निराशाजनक छ, बाँच्नुको पनि अर्थ छैन, वा मेरो कोही पनि छैन, यो जिन्दगीको अन्त्य गर्नुपर्छ भन्ने खालको सोच आउँछ भने त्यो अवस्थामा चाहिँ त्यस व्यक्तिले नजिकैको स्वास्थ्य कर्मीकामा गएर सेवा लिनु उपयुक्त हुन्छ। यसका साथसाथै हाम्रो घर परिवारको पनि उत्तिकै भूमिका हुन्छ। त्यस व्यक्तिलाई आइपरेको जुन घटनाहरू छन्, जुन खालका परिवेश छन्, त्यो परिवेशबाट बाहिर आउनका लागि घर परिवारले समस्या समाधान गर्नको लागि सहयोग गर्ने, त्यस व्यक्तिको कुराकानी बुझ्नको लागि पनि घर परिवारको महत्त्वपूर्ण भूमिका हुनसक्छ।
भक्तपुरको मध्यपुर थिमीमा एकै घरका 3 मृत भेटिएका छन्। थिमी नगरपालिका वडा नम्बर 9 सुदीप अधिकारी, उहाँकी श्रीमती सुशीला र छोरा सुशान्तको शव भेटिएको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा घटना केही दिन अघि भएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो। दोस्रो तलामा कुकुर र सुशीला तथा तेस्रो तलामा सुदीप र सुशान्तको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान थालिएको एसएसपी थापाले बताउनुभयो।
गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका स्थानीय खाद्य वस्तु खरिद गरेर बेच्ने भएको छ। गाउँका उत्पादन बेच्नको लागि गाउँपालिकाले बुटोलको ग्रामीण कृषि उद्यमशीलतासँग सम्झौता पनि गरेको छ। गाउँपालिकाले तितौरा, गुन्द्रुक, मुलाको चाना, बेसार, कोदो, बोडी, मकै, भटमास र गहतको दाल खरिद गर्नेछ। यसका लागि गाउँपालिकाले आफ्ना उत्पादनहरू संकलन केन्द्रसम्म पुर्याउन सूचना जारी गरेको छ। गाउँपालिकाले तितौरा 380 रुपियाँ किलो, गुन्द्रुक 400 रुपियाँ किलो, मुलाको चाना 60 रुपियाँ, बेसार को चाना 285 रुपियाँ किलो, कोदो 37 रुपियाँ किलो, बोडीको दाल 150 रुपियाँ किलोमा खरिद गर्ने भएको छ। यस्तै मकै 40 रुपियाँ, भटमास 70 रुपियाँ र गहत 90 रुपियाँ किलोमा किन्ने गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो। गाउँमा बारी बाँझो रहने र युवाहरू बेरोजगार हुने समस्याको समाधानका लागि यस्तो निर्णय गरिएको पोखरेलको भनाइ छ। बारीको मकै भित्राइसकेको र मुला लगाउने बेला भएकाले किसानलाई प्रोत्साहन गर्न यस्तो घोषणा गरेको उहाँले बताउनुभयो। किसानका उत्पादन खरिद गरेर बिक्री गर्न गाउँपालिकाले पिकअप जीप पनि खरिद गरिसकेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विश्व आत्महत्या रोकथाम दिवसका सन्दर्भमा मातृका देवकोटाको अनुभव सुनौ।
मानसिक विचित्रताको पराकाष्ठ रूप आत्महत्या हो। म आफै पनि कुनै बेला आत्महत्या प्रयासको अवस्थामा पुगेँ, तर म त्यो समस्याबाट बाहिर आउन सकेर मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यही विषयको ओकलतको काम गरिरहेको छु।
कसरी त?
आत्महत्या रोकथामको लागि आत्महत्या सम्बन्धी विचार आउँदा आफन्त, दाजुभाइ, साथी जसलाई आफ्नो कुरा निर्धक्कसँग भनौँ, त्यो खालका विचार आफन्त प्रियजनमा आउँदा त्यसलाई गोपनीयतापूर्वक पूर्वाग्रही नराखिकन सुनौँ।
आत्महत्या न्यूनीकरणका लागि सबैले सहकार्य गरौं।
मनोपरामर्श सहायताको लागि कोशिशको टोल फ्री नम्बर 1660122322।
कोरोनाको लक्षण त चिनिएला, तर कुन मान्छेले कसलाई लोलाई फकै बेच्न सक्छन् भन्ने चाहिँ चिन्न नसकिने रहेछ भाइ।
त्यही त दिदी, त्यस्ता दलाल त आफन्त, नाता गोता, साथी भाइ जो पनि हुन सक्छन् रे। फेरि
हो त, आपद विपद महामारीका बेला यस्ता दलालहरू त झन बढी सक्रिय हुन्छन्।
हो, अप्ठ्यारो बेलाको फाइदा उठाई, राम्रो काम, धेरै तलब, सुख सुविधाको लोभ लालच देखाई, ललाई फकाई, माया जालमा पारी, बिहे गर्छु भनी वा बिहेनी गरेर लैजाने र अलपत्र पार्ने, नराम्रो काम गर्न लगाउने र बेचदिनेहरू आफ्नै मान्छे पनि हुन सक्छन्। यसो गर्न खोज्ने जो कोहीको गतिविधि, व्यवहार र नियत बुझौ। शंका लागेमा नजिकको प्रहरी कार्यालयमा वा 100 वा 1177 फोन गरी खबर गरौं।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियो, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विनरक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
कक्षा 9 र 10 का विद्यार्थीलाई घरमै बसी बसी सजिलो गरी पढ्ने तरिका सिकाउने कार्यक्रम
सजिलो सिकाई।
सजिलो सिकाईमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, गणित, अंग्रेजी र विज्ञानका कक्षाहरू भइरहेका छन्।
यी विषयमा तपाईँका प्रश्न शिक्षकसम्म पठाउनका लागि हामीलाई 1660015556 फोन गर्नुहोस् र आफ्नो प्रश्न आफ्नै आवाजमा रेकर्ड गर्नुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कार्तिकमा केन्द्रीय समिति र चैत 25 गतेदेखि महाधिवेशन गर्ने नेकपाको निर्णय, अमेरिकी सहयोग एमसीसी परिमार्जन सहित अनुमोदन हुने, नेपालमा आज एकै दिन अहिलेसम्मकै धेरै 1454 जनामा कोरोना संक्रमण पुष्टि, गुल्मीको धुर्कोट गाउँपालिकाले किसानबाट कोदोदेखि मुलाको चानासम्म किन्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। कोरोनाका कारण स्कूल क्याम्पस र ट्युसन सेन्टर बन्द भएको छ महिनाभन्दा बढी भयो। यसबाट विद्यार्थी, शिक्षक, प्रशिक्षक तथा सञ्चालक प्रत्यक्ष मारमा परेका छन्। अरू क्षेत्र विस्तारै खुले पनि शिक्षण संस्था छिट्टै खुल्ने सम्भावना छैन। तत्काल केही विकल्प नखोजे स्कूल क्याम्पससँगै अनौपचारिक रूपमा अध्ययन अध्यापन गराउने संघ संस्था र त्यसमा कार्यरत हजारौं जनशक्ति पलायन हुने सम्भावना बढेको छ। जानुका दुवाडीको रिपोर्ट।
इलामका दुर्गा घिमिरे हिजो आज निकै चिन्तित हुनुहुन्छ। उहाँको चिन्ता कोरोना संक्रमित भइन्छ कि भन्ने होइन, आफ्नो भविष्यसँग जोडिएको र दुई वर्षदेखि आय आर्जनको स्रोतको रूपमा रहेको संस्था सधैँका लागि बन्द गर्नुपर्ने पो हो कि भन्ने उहाँको डर हो। भाषा कक्षा सञ्चालन, लोकसेवा तयारी कक्षा सञ्चालन र विभिन्न ट्युसनका कक्षाहरू सञ्चालन हुँदै आएको ओडिसी नामक संस्था छ महिनादेखि बन्द छ।
दैनिक रूपमा 400-500 स्टुडेन्टहरू चाहिँ आवत धावत हुन्थ्यो, ट्युसन पढ्ने, कम्प्युटर पढ्ने, भाषाको पिछे पढ्नेहरू गरेर होइन। सरकारले तोकेको लकडाउनसँग यो सबै कुराहरू चाहिँ अहिले बन्द अवस्थामा छ। सबभन्दा ठुलो समस्या हामीले भाडाकै रहेको छ होइन। तपाईँद्वारा हामीले काम गरिराख्नु भएका जो हाम्रो जुन कर्मचारीहरू हुन्थ्यो उहाँहरूलाई पनि हामीले बेतलबी नै राखिरहेका छौँ, तलब दिन सक्ने अवस्था छैन हाम्रो।
कोरोनाका कारण संस्था, शिक्षक तथा हजारौं विद्यार्थीको भविष्य संकटमा परेको सेडेप इन्स्टिच्युटका कोअर्डिनेटर माधव पाण्डे बताउनुहुन्छ।
हामी त्यहाँ चाहिँ झन्डै 150 जति प्रशिक्षकहरू हुनुहुन्छ, उहाँहरू त अहिले यो कुराहरू वञ्चित हुनुभयो नि त। संस्थासँग जोडिनु भएका कति धेरै तपाईँ हेर्नुभयो भने बाहिर नजिक हुनुभएका कति धेरै पुस्तक पसल, जुन पुस्तकहरू प्रिन्ट प्रेसहरू भयो, प्रिन्ट प्रेस काम गर्ने हिजो कर्मचारीहरू भए, यिनले त व्यापक असर गर्छ। तिनवटा प्रेसहरू त हामी कहाँ नै आश्रित थिए, त्यो तिनवटा प्रेसमा गर्दा मलाई लाग्छ कम्तीमा त्यहाँ 20-20 कर्मचारी कम्तीमा छ, त्यहाँबाट पनि उहाँहरू असर गरेको छ। अब आर्थिक रूपमा यसले निकै असर अफकोर्स गरेको छ, धेरै नै अप्ठ्यारो बनाएको छ।
बागबजारको वेब इन्स्टिच्युटमा आबद्ध गुल्मीका तुलसीराम ढकालले अहिले अनलाइन मार्फत आइक्यूको कक्षा सञ्चालन गर्दै आउनु भएको छ। लकडाउन अघिसम्म उहाँले कम्प्युटर र आइक्यू पढाउनुहुन्थ्यो। अनलाइन मार्फत पढाउँदा कक्षा कोठाको तुलनामा विद्यार्थीहरू कम मात्रै उपस्थित हुने गरेका छन्।
यो लकडाउनमा त झन् सबैमा अब पैसाको पनि अभाव छ, त्यसले गर्दा त अहिले अनलाइनमा विद्यार्थी एक हिसाबले भन्नुपर्दा हामीले क्लासमा पढायो भन्दा लगभग 1% जति पनि हुँदैन। त्यसको असर त विद्यार्थीले पे गर्न नसकिसकेपछि
कोरोनाले अरू क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रलाई पनि असर गरेको छ। स्कूल क्याम्पससँगै ट्युसन सेन्टर र अरू शैक्षिक केन्द्र कहिलेसम्म खुल्छ भन्ने टुङ्गो नहुँदा विद्यार्थी, शिक्षक, प्रशिक्षक र सञ्चालक थप अन्यलमा छन्।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि दोहोर्याउने तयारी गरेको छ। भदौ 29 गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई 2 वर्ष कार्यकाल दिन तयार हुनुभएको छ, तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने घिसिङलाई फेरि 4 वर्ष नै कार्यकाल दिनुपर्नेमा ओलीलाई कन्भिन्स गराइरहनु भएको छ।
संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले कोरोना भाइरसको महामारीका कारण बाल मृत्युदरको अवस्था पुरानै भयावह अवस्थामा फर्कन सक्ने चेतावनी दिएको छ। बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परेको युनिसेफको भनाइ छ। कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू प्रभावित हुने भएकोले थप लाखौं बालबालिकाको ज्यान जोखिममा परेको युनिसेफको भनाइ छ। नेपालमा लकडाउन अघिको तुलनामा गर्भवती परीक्षणमा 60% र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा 35% कमी आएको युनिसेफले जनाएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। आयोजनाले अब विमानस्थलमा बत्ती उपकरण लगायतका जडानको काम मात्रै बाँकी रहेको जनाएको छ। विमानस्थलको 92% भौतिक प्रगति र वित्तीय प्रगति 63% रहेको छ। भौतिक संरचना निर्माणको काम लगभग सकिए पनि विदेशी प्राविधिक र जनशक्तिको अभावका कारण उपकरण जडानमा समस्या देखिएको छ। विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले प्राविधिक काम निकै चुनौतीपूर्ण रहेको बताउनुभयो। विमानस्थलको टर्मिनल भवनभित्र उपकरणको जडान गर्न बाँकी रहेको छ।
निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ। सन् 2016 सेप्टेम्बर 25 30 महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थप भएको हो। लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको 23.5 मेगावाट विद्युत खेर गइरहेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यो, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ, कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो?
सार्वजनिक हितका लागि सिप्रदि र टाटा मोटर्स नेपाल।
स्वरोजगार बनाऊ, मन के कमाऊ, आफ्नो पहिचान आफैले बनाऊ, सिटिजन लिडर बन्न पाइने अफर क्या दामी, आफ्नो खुट्टामा आफै उभ्यु बनाऊ स्वाभिमानी, सिटिजन स्वरोजगार अभियान, सिटिजन लाइफ इन्सुरेन्सको साथमा
सिटिजन लाइफमा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा, नेतृत्व क्षमतासँग व्यक्तित्व विकास गरौँ, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौँ। विस्तृत जानकारीका लागि 5316000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राजेश श्यामजी, किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी?
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
Vibom Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-140, 9810-90-140.
Vibom, change your perception.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले चोर बाटोबाट भूमिको किताकाट गर्ने अवस्थालाई व्यवस्थित गर्न पछिल्लो निर्देशन जारी भएको दावी गरेको छ। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेले विभिन्न चोर बाटो झगडियाको प्रक्रिया अदालतको प्रक्रियाबाट किताकाट गर्ने अवस्था भएकोले त्यसलाई व्यवस्थित गर्न
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको जिम्मा एसओएस बालग्रामले लिएको छ।
नवलप्रासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावसतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालले प्रतीक्षालयबाट ओपीडी सेवा दिन थालेको छ। जिल्ला अस्पतालका एक स्वास्थ्य कर्मी र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि अस्पताल बाहिरको प्रतीक्षालयबाट सेवा शुरू गरेको अस्पतालले जनाएको छ।
तनहुँको घिरिङ गाउँपालिकाका 1000 घरमा विद्युतीकरणको तयारी गरिएको छ। पुट्टार, अत्रौली, बैदी, भन्टार, कटहरे, हात्तीडाँडा, गजरकोट, काठेकोट, जिताकोट, गडेउरीटार लगायतका 1000 घरमा विद्युतीकरण तयारी गरिएको उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो।
केही महिना अघिसम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौँमा अहिले भने कोठा भाडामा पाउन लगाउन मुस्किल परेको छ। कोरोना संक्रमणका कारण 4 महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले काठमाडौँ उपत्यकामा घरहरू खाली भएका हुन्।
कास्कीमा सामाजिक सञ्जाल मार्फत कोरोनाको पीसीआर रिपोर्ट सम्बन्धित झुट्टा अफवाह फैलाएको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्वतको मोदी गाउँपालिकाका ईश्वर रिमार र चितवनका निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोरोनाको पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुईजना मिलेर उल्टो पाल्टो गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएका थिए।
आजको मेरो पनि भन्नु छ, कोरोना महामारीको यो बेलामा सार्वजनिक गाडी चढ्दा कसरी सुरक्षित हुने भन्ने बारेमा तपाईँका प्रतिक्रियालाई समेटेका छौं। सरोज थापा लेख्नुहुन्छ, कोरोना भाइरस आफ्नो शरीरमा पस्नबाट कसरी रोक्ने भन्ने कुरा सोचिरहनुपर्छ। एउटै सीटमा एकजना मात्रै बस्ने, मास्क अनिवार्य लगाउने, हात नधुई वा सेनिटाइजर नलगाई अनुहार नछुने जस्ता कुरा गर्नुपर्छ। मीना राई लेख्नुहुन्छ, म चढ्न लागेको सार्वजनिक गाडीमा सरकारले तोकेको मापदण्ड पालना भएको छ कि छैन हेरेर मात्रै चढ्छु, मास्क र चस्मा लगाउँछु, गाडी भाडाका लागि खुद्रा पैसा बोक्छु। उत्तम विष्ट लेख्नुहुन्छ, कसैसँग हात नमिलाउने, खुद्रा पैसा बोक्ने, मास्क लगाउने, भीडभाड भएको गाडीमा नचढ्ने, यी सामान्य कुरा ख्याल गर्दा हुन्छ। निकै थोरै मानिस मात्र जटिल अवस्थामा पुग्ने र ज्यान गुमाउने यो भाइरसका कारण धेरै आतंक फैलाउनु हुँदैन। सन्तोष कार्कीले मास्क लगाउने, अर्को मानिससँग टाँसिएर नबस्ने, नबोली बस्ने, नथुक्ने, हाच्छ्यौं आएमा मास्क नखोलिकन कुहिनोले अनुहार पनि छोपेर मात्र गर्ने, यदि अनुहार छुनै पर्ने अवस्था आएमा सेनिटाइजरले हात सफा गरेर मात्र छोएमा कोरोना संक्रमण हुनबाट बच्न सकिन्छ जस्तो लाग्छ भन्नुभएको छ। अनि विमला चौधरी लेख्नुहुन्छ, सकेसम्म सार्वजनिक गाडी नै नचढ्ने, चढ्नै पर्ने अवस्था आएको बेलामा मास्क, दूरी कायम राख्ने र सेनिटाइजरले हात सफा गर्ने त छँदैछ। विचारका लागि धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी इन्द्र सरा खड्का। नेपाल दर्पणमा अब विदेशका खबर। भारत र चीनबीच सीमावर्ती लद्दाखको चुसुलमा ब्रिगेड स्तरका सैनिक अधिकारी बीच वार्ता भएको छ। चीन र भारतका विदेश मन्त्री बीच रूसको मस्कोमा द्विपक्षीय वार्ता भएसँगै दुवै देशका सैन्य अधिकारी बीच वार्ता भएको हो। दुवै देशका सैन्य अधिकारी बीच बिहान 11 बजे शुरू भएको वार्ता दिउँसो 3 बजे सकिएको भारतीय सैनिक स्रोतले जनाएको भारतीय संचार माध्यमले जनाएका छन्। चीन र भारत सीमा क्षेत्रमा केही समयदेखि उत्पन्न विवादका विषयमा हिजो चीनका विदेश मन्त्री वाङ यी र भारतका विदेश मन्त्री एस जयशंकर बीच रूसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो। भारतीय संचार माध्यमहरूका अनुसार भारतीय विदेश मन्त्री जयशंकरले पूर्वी लद्दाखको सीमा क्षेत्रमा उत्पन्न गतिरोधले दुवै देशबीचको सम्बन्धमा ठूलो असर पारेको बताउनु भएको थियो। सीमा क्षेत्रमा उत्पन्न विवाद समाधानका लागि दुई देशका मन्त्री बीच 5 बुधे सहमति भएको बीबीसीले जनाएको छ। गलवान क्षेत्रमा गत जून महिनामा 20 जना भारतीय सैनिकको मृत्यु भएपछि विवाद उत्कर्षमा छ।
पटक पटक आलोचित हुँदै आएका भारतीय मूलधारका मीडियाको शैलीप्रति फेरि एकपटक प्रश्न उठेको छ। केही महिना यता अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बहुसंख्यक मीडियाले यही विषयलाई हेडलाइन बनाएका छन्। भारतको अंग्रेजी संस्करणको अखबार द हिन्दूले भारतमा स्वतन्त्र मीडियाको अवसान भएको भन्दै समवेदना छापेको छ। स्वतन्त्रताकी छोरी एवं सत्यको पत्नी मीडियाको अवसान भएकोमा परिवार र साथीको तर्फबाट समवेदना प्रकट गरिएको छ। सन्देशमा भनिएको छ, भारतमा गरिबी, कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा निम्त्याएको कहर, चीनसँगको सीमा विवाद लगायत कयौं विषय हुँदा पनि मीडिया सत्तापक्षको भजन गाइरहेको, आम मानिसका चासो बाहिरका र कुनै स्वार्थ राखेर प्रस्तुत भएको भन्दै आलोचना हुँदै आएको छ। धेरैजसो मीडिया यस्तै विषयमा अल्झिँदा औंलामा गर्न सकिने केही मीडिया भने ओझेलमा पर्ने गरेका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। बेलारूसकी भिक्टोरिया अजानरेका युएस ओपन टेनिसको फाइनलमा पुगेकी छन्। आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजानरेका उपाधि नजिक पुगेकी हुन्। पहिलो सेट 6-1 गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट 6-3 र 6-3 सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन्। उपाधिको लागि अजारेन्काले जापानकी नाओमी ओसाकासँग खेल्नेछिन्।
र इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले पहिले ब्याटिङ गरेको छ। इङ्ल्याण्डको ओल्ड ट्र्याफोर्ड मैदानमा इङ्ल्याण्डले टस जितेर फिल्डिङको निर्णय गरेपछि अस्ट्रेलियाले ब्याटिङ गरिरहेको छ। उसले मध्यम प्रदर्शन गरिरहेको छ। ताजा अवस्थामा अस्ट्रेलियाले 38 ओभर 4 बलको खेल सकिँदा 5 विकेट गुमाएर 203 रन बनाएको छ। उसका मिचेल मार्स 55 र ग्लेन म्याक्सवेल 43 रन बनाएर खेलिरहेका छन्। अस्ट्रेलियाका डेभिड वार्नर 6, एरोन फिन्च 16, मार्कस स्टोनिस 43, मार्नुस लबोसेज 21 र एलेक्स केरी 10 रनमा आउट भएका छन्। ट्रेनिङका क्रममा टाउकोमा चोट लागेपछि अस्ट्रेलियाका स्टिभ स्मिथ आज खेलेका छैनन्। इङ्ल्याण्डले सन् 2017 अस्ट्रेलियासँगको एक दिवसीय श्रृङ्खला गुमाएको छैन। गएको मंगलबार सकिएको टी20 श्रृङ्खला इङ्ल्याण्डले जितिसकेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कार्तिकमा केन्द्रीय समिति र चैत 25 गतेदेखि महाधिवेशन गर्ने नेकपाको निर्णय। ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने। अमेरिकी सहयोग एमसीसी परिमार्जन सहित अनुमोदन हुने।
नेपालमा एकै दिन आज अहिलेसम्मकै धेरै 1454 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना केही होइन भन्ने भ्रममा नपर्न सरकारको आग्रह।
गुल्मीको धुरकोट गाउँपालिकाले किसानबाट कोदोदेखि मुलाको चानासम्म किन्ने, बारी बाँझो रहन नदिने र रोजगारी सृजना गर्ने गाउँपालिका अध्यक्षको भनाई।
सीमा क्षेत्रको तनावबारे भारत र चीनका ब्रिगेड स्तरीय सैनिक अधिकारी बीच वार्ता। दुवै देश वार्ताबाट समस्या हल गर्न सकारात्मक।
र इङ्ल्याण्डसँगको पहिलो एक दिवसीयमा अस्ट्रेलियाको मध्यम प्रदर्शन।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।